الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم پڑھیے الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله درود پاک پڑھنے کے بے شمار فضائل و برکات مکی مدنی مصطفیٰ صلی اللہ تعالیٰ علیہ وسلم کی بہت ساری احادیث فضائل درود میں ملتی ہیں, لیکن جب جمعہ کا دن آتا ہے تو اٹ از اسپیشل ڈے فار درود پاک. یعنی اگر آپ درود پاک کی فضیلت کی کتابیں پڑھیں نا, تو جہاں درود پاک کے بہت سارے فضائل لکھے ہوں گے وہاں علماء نے جمعہ کے دن درود پڑھنے کے الگ چیپٹر باقاعدہ الگ باب بنائے ہیں. یعنی اتنی حدیثیں ہیں کہ اس کا ایک پورا چیپٹر الگ بن جاتا ہے. اس میں سے ایک بڑی پیاری حدیث ہے, ایمان افروز حدیث ہے, اللہ کے حبیب علیہ الصلوۃ والسلام فرماتے ہیں, جس کا مضمون ہے, اور دنوں کا درود میری بارگاہ میں فرشتے پہنچاتے ہیں مگر جمعے کے دن پڑھا جانے والا درود بے مدف سے نفیس خود سماعت کرتا ہوں. اب ذرا آپ سوچیں کہ کیا بات ہے کہ آقا فرماتے ہیں کہ میں خود وہ درود پاک سنتا ہوں. تو ہمیں چاہیے کہ جمعے کے دن خاص کثرت سے درود پاک پڑھیں. ایک اور حدیث پاک جو مزید انکریج کرتی ہے, اللہ کے حبیب علیہ الصلوۃ والسلام فرماتے ہیں, جس کا مضمون ہے کہ جو کوئی شخص جمعہ کے دن 200 بار درود پاک پڑھ لے اس کے 200 برس کے گناہ معاف کر دیے جاتے ہیں. تو ہمیں چاہیے کہ کثرت سے درود پاک پڑھیں. آئیے مل کر محبت کے ساتھ با آواز بلند درود پاک پڑھ لیں. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم. قرآن مجید فرقان حمید میں یوں تو 6600 سے زیادہ آیتیں ہیں. ہمیں تو ہر آیت کو پڑھنا چاہیے, ہر آیت کو سمجھنا چاہیے, مگر اسپیسیفکلی خاص طور پر 89 کے قریب آیتیں وہ ہیں جس میں رب کریم نے ڈائریکٹلی براہ راست ہم سے بات کی ہے. یا ایوہ الذین آمنو کہہ کر, اے ایمان والو, ٹھیک ہے, او یو بلیورز, یہ ڈائریکٹلی مجھ سے اور آپ سے میرے رب نے بات کی ہے. اچھا, اب دنیا میں ہمارا باس ہم سے بات کرے, ہمارا جو جس کے سپروائزر ہم سے بات کرے, ہمارا کسٹمر ہم سے بات کرے, ہماری فیملی ہم سے بات کرے, ہمارے دوست ہم سے بات کرے, جتنا امپورٹنٹ شخصیت ہم سے بات کرتی ہے ہم اس کا میسج پہلے سنتے ہیں, توجہ سے سنتے ہیں. کچھ لوگ ہماری زندگی میں بڑی پریورٹی رکھتے ہیں, ہم نے اپنے موبائل فون میں بھی کچھ پریورٹی نمبر رکھے ہوتے ہیں کہ یار یہ میسج سب سے پہلے سننا ہے. اللہ کا پیغام تو سب سے زیادہ امپورٹنٹ ہے نا, اور جس میں رب نے مجھ سے بات کی ہے. انفارچونیٹلی حالت یہ ہے کہ 30 سال 40 سال 50 سال زندگی گزر گئی, اب تک صرف وہ 89 آیات بھی ہم نہ پڑھ سکے جس میں اللہ نے مجھ سے اور آپ سے, جی ہاں آپ سے اور مجھ سے بات کی ہے. تو نیت میں نے یہ کی کہ کیوں نہ کوشش کریں کہ ان آیتوں کو باری باری پڑھنے سننے اور سمجھنے کی کوشش کریں. کہ آج قرآن پاک میں جو سب سے پہلی آیت, کوشش یہ بھی کریں گے کہ اس کو سیکوینس وائز چلائیں, تو سورہ بقرہ کی آیت نمبر ہے 104, پارا نمبر 1 ہے, اور یہ پہلی آیت ہے جس میں اللہ کریم نے ڈائریکٹلی ایمان والوں سے خطاب فرمایا. اور سبحان اللہ, اس پہلی آیت میں ہی مقام رسول بتایا جا رہا ہے, اس پہلی آیت میں ہی گویا عشق رسول کا انداز بتایا جا رہا ہے. تو گویا اس سے بھی پتہ چلتا ہے کہ سرکار دو عالم علیہ السلام کی اہمیت اور آپ کا مرتبہ رب کے نزدیک کیا ہے, کہ پہلی بار قرآن کی سیکوینس کے لحاظ سے مومنوں سے بات کی جا رہی ہے, اور وہ پہلی آیت جو قرآن میں آتی ہے وہ نبی پاک کی شان, آپ کا مرتبہ, آپ کا مقام بتاتی ہے. سبحان اللہ, یہ شان ہے جناب رسول اللہ صلی اللہ تعالیٰ علیہ وسلم کی. سیدی اعلیٰ حضرت امام اہل سنت لکھتے ہیں نا, وہ خدا نے ہے مرتبہ تجھ کو دیا, نہ کسی کو ملے نہ کسی کو ملا, کہ کلام مجید نے کھائی شہا تیرے شہر و کلام و بقا کی قسم. تو یہ شان ہے جناب رسول اللہ صلی اللہ تعالیٰ علیہ وسلم. قرآن کہتا ہے بسم اللہ الرحمن الرحیم, یا ایہا الذین آمنوا لا تقولوا راعنا وقولوا انظرنا واسمعوا ولل کافرینہ عذاب علیم. اب یہ آیت میں بہت خوبصورت بات سکھائی گئی ہے اور بہت پیارا اس کا بیک گراؤنڈ ہے, بہت شاندار اس کی وجہ ہے. پہلے ترجمہ سنتے ہیں. اے ایمان والو راعنا نہ کہو اور یوں عرض کرو کہ حضور ہم پر نظر رکھیں اور پہلے ہی سے بغور سنو اور کافروں کے لیے دردناک عذاب ہے. اچھا اب یہ بات کیا ہے, راعنا کیا ہے اور کیا کہا گیا تھا؟ ایکچولی معاملہ یہ تھا کہ جب نبی پاک علیہ الصلوۃ والسلام ابتدائے اسلام میں صحابہ کرام کو دین کی باتیں بتاتے, احکام اسلام بتاتے, تو اب ہمارے یہاں تو الحمدللہ ہم اسلامی ملک میں رہتے ہیں, ہمارے آس پاس بھی سارے مسلمان ہیں. پہلے تو ایسا نہیں ہوتا تھا, تھوڑے سے مسلمان ہوتے تھے تو یہودی اور غیر مسلم بھی آس پاس ہی گھوم رہے ہوتے تھے, وہ بھی آ کے بیٹھ جاتے تھے. تو نبی پاک علیہ الصلوۃ والسلام جب بھی صحابہ کو کوئی بات بتاتے تو صحابہ کرام علیہم رضوان کا ایک جو ہے وہ ادب کا ہی انداز کہیں گے, لیکن وہ کیا کہتے تھے, جیسے ہمارے یہاں انگریزی میں کہتے ہیں نا پارڈن پلیز, کم اگین, ذرا دوبارہ بتائیے, ہم کوئی بات نہیں سن پاتے تو ہم یہی کہتے ہیں ذرا ریپیٹ کر دیں. تو وہ کہتے تھے راعنا یا رسول اللہ. یوں دیکھا جائے تو اچھا لفظ لگ رہا ہے کہ حضور رعایت فرمائیے, ہماری رعایت فرمائیں, پلیز اس کو ریپیٹ کر دیں. تو نبی پاک علیہ الصلوۃ والسلام وہ بات دوبارہ دہرا دیتے تھے. لیکن یہودی جو تھے وہ بھی آ کے بیٹھنے لگے اور وہ بھی راعنا راعنا کہتے تھے. اچھا مسلمانوں کی لینگویج میں یہ معنی ٹھیک تھا, مگر یہودیوں کی زبان میں اس کا کوئی دوسرا معنی بھی بنتا تھا جو ادب والا معنی نہیں تھا, اس کا ڈفرینٹ معنی تھا. اور وہ اس میننگ میں معاذ اللہ نبی پاک علیہ الصلوۃ والسلام کی شان میں گستاخی یا مذاق کی نیت سے یہ جملہ اگین ریپیٹ کرتے تھے. اب وہاں پر حضرت سعد بن معاذ رضی اللہ عنہ بھی موجود تھے جن کو یہودیوں کی لینگویج آتی تھی, ان کی ٹرمینالوجیز کو وہ سمجھتے تھے. وہ بڑے غصے میں آ گئے, کہہ رہے اے دشمنان خدا و رسول, اگر تم نے ابھی یہ لفظ کہا تو تمہاری گردن سر سے اڑا دوں گا. تو یہودی کہنے لگے کہ آپ ہمیں کیوں پرابلم کر رہے ہیں, ہمیں کیوں ٹانٹ کر رہے ہیں, ہمیں کیوں ڈانٹ رہے ہیں, آپ کے صحابی بھی تو کہتے ہیں, وہ بھی راعنا کہتے ہیں, ہم بھی راعنا کہتے ہیں. اب حضرت سعد بن معاذ رضی اللہ عنہ کو تو پتا تھا کہ یہ کس نیت سے کہہ رہے ہیں, تو آپ بڑے غمزدہ ہو کر, رنجیدہ ہو کر پیارے آقا علیہ الصلوۃ والسلام کی بارگاہ میں آئے. اس سے پہلے کہ وہ عرض کرتے قرآن پاک کی آیت نازل ہو گئی. اللہ اکبر, سبحان اللہ, ہے نبی پاک کی شان دیکھیں کہ وہ لفظ ہی پسند نہیں ہے رب کی بارگاہ میں. اچھا اب صرف منع نہیں کہا کہ راعنا نہ کہو, ایک آلٹرنیٹو بیوٹیفل ورڈ دیا قرآن نے. اب سوچئے, میں جو بات ڈسکرائب کرنا چاہتا ہوں نا, بہت بڑے بڑے لوگوں کے پاس اب جب جائیں نا تو ان کے آفس کا, ان کے سیکرٹریٹ کا باقاعدہ ایٹیکیٹس لکھے ہوتے ہیں کہ آپ نے اس طرح بات کرنی ہے, آپ نے یہ ڈریس کوڈ پہننا ہے, آپ کا جناب یہ ٹائم ہوگا, پہلے سیکرٹری سے انٹرویو لیں گے, یہ ٹائم لیں گے, واٹ ایور. بڑے بڑے آفیسز درباروں کے اصول بادشاہ خود وضع کرتے ہیں, خود ڈیفائن کرتے ہیں. دربار رسالت کی شان دیکھو کہ محبوب سے بات کیسے کرنی ہے, وہ رب قرآن میں بیان فرما رہا ہے. کیا کہا؟ اللہ فرماتا ہے اے ایمان والو راعنا نہ کہو, انظرنا کہو. انظرنا کے معنی کیا ہے؟ حضور نظر رحمت فرمائیے, ہم پر نظر فرمائیے. اچھا یہاں ایک اور بہت خوبصورت, بہت ساری کنفیوژن دور ہو جائے گی. عاشقان رسول ایک بڑا پیارا وظیفہ پڑھتے ہیں, مل کے پڑھ لیتے ہیں. یا رسول اللہ انظر حالنا, یا حبیب اللہ اسمع قولنا, اننی فی بحر حم مغرق خذ یدی سہل لنا اشکالنا. کیا پیاری اس کی بات ہے, اس کے معنی کیا ہے؟ یا رسول اللہ ہمارے حال پر نظر فرمائی. انظر حالنا, یا حبیب اللہ اسمع قولنا, حضور جو ہم کہہ رہے ہیں نا, جو عرض کر رہے ہیں وہ بھی سن لیجئے. اننی فی بحر حم مغرق, حضور میں غموں کے سمندر پہ غرق ہو گیا ہوں, خود یدی میرے ہاتھ پکڑ لیجئے, سہل لنا اشکالنا, حضور میری مشکلیں آسان فرمائیے. تو یہ تو قرآن سے وظیفہ ملا ہے. کیا کہا قرآن نے؟ راعنا نہ کہو, انظرنا کہو. سبحان اللہ, سبحان اللہ. اچھا اب یہاں جو اب بات سمجھنی ہے, اب اس پوری آیت سے جو فلسفہ, جو بات ہمیں سمجھ آ رہی ہے کہ نبی پاک علیہ الصلوۃ والسلام کی بارگاہ میں کوئی بھی ایسا جملہ, اللہ اور اس کے رسول دونوں کی بارگاہ میں کوئی بھی ایسا جملہ جس کا کوئی اور معنی بھی نکلتا ہو, ادب میں تھوڑی سی بھی کمی آتی ہو, उसकी इजाजत बिल्कुल नहीं है, ममनू है। एक शायर ने फारसी जबान में क्या कहा, हजार बार बिशोयम दहन ब मुश्क गुलाब, हनूज नामे तो गुफ्तन कमाल बेअदबी अस्त। वो कहते हैं अगर हजार बार भी हम गुलाब से मुश्क से अपना मुंह धो लें, फिर भी ये जाने कायनात सल्लल्लाहु अलैहि वसल्लम आपका नाम लेना फिर भी बेअदबी है। हमारी तो जबान ही इस काबिल नहीं है, हमारी तो औकात ही नहीं है कि हम सरकार अलैहिस्सलाम की बात करें, उनका नाम जबान पर लें। हैं ये तो बस समझ लें कि उनकी मेहरबानी है कि अब अपना जिक्र करने का मौका दिया, अल्लाह की रहमत है कि उसने अपना और अपने हबीब अलैहिस्सलाम का नाम इस गंदी जबान से लेने की हमें तौफीक दी। हम हमारी जबानें क्या कुछ नहीं करती हैं, हमारे हाथ गंदे हो हम खाना खाते हैं, हैं हाथ काले हों, हाथ ग्रीस वाले हों, हाथ गंदगी पे लगे हुए हों, हम इसको साबुन से धोते हैं, हम इसको सर्फ से धोते हैं, कितनी बार साफ करते हैं यार, नहीं यार सैनिटाइज लगाओ यार, हाथ बड़े गंदे काम में लगे हुए थे। जबान गंदी बातें करते हुए हैं, झूठ बोलते हुए, हराम बातें करते हुए, और इसी जबान से हम अल्लाह रसूल का नाम भी लें। सोचिए हमें जबान पाक रखनी है, अपने दहन को पाक रखना है, क्योंकि इसी जबान से कलमा पढ़ना है, इसी जबान से नमाज पढ़नी है, इसी जबान से तलावत करनी है। अल्लाह करे कि हम जबान के गुनाहों से महफूज हो जाएं। क्या खूबसूरत बात की कि अदब गाहेस्त जेरे आसमां अज अर्श नाजुकतर, नफस गुम कर दमी आयत जुनेदो बा यजीदी जा। कहते हैं आसमान के नीचे एक ऐसी अदब गाह है जो अर्श से भी ज्यादा नाजुक है। हजरत जुनेद बगदादी और हजरत बायजीद बिस्तामी भी यहां सांस रोक कर हाजिरी देते हैं। ये मकाम है जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का, और सहाबा इकराम अली रिदवान इसी अंदाज में प्यारे आका के दरबार में जब पेश होते थे ना, तो सहाबा इकराम का अंदाज ये होता था कि जब आप बयान सुनते ना नबी पाक का, तो देखने वाले ये समझते कि ऐसे बैठे हैं कि आपके सरों पर आकर परिंदे भी बैठ जाएं। स्टिल बातअब, बल्कि यहां तक हाल था कि सहाबा इकराम नबी पाक अलैहिस्सलाम के अदब की वजह से सरकार अलैहिस्सलाम को नजर उठाकर देखते भी नहीं थे, आंखें झुकाकर, सिवाय अबू बकर सिद्दीक रदी अल्लाह तआला और हजरत उमर फारूक रदी अल्लाह तआला के अलावा सहाबा और नबी पाक को आंख भरकर भी नहीं देखते थे। अदब इतना था। नबी पाक अलैहिस्सलाम को सिदना सिद्दीक अकबर हजरत उमर फारूक बयान के दौरान देखा करते, मुस्कुराते मेरे आका उन्हें देख कर उन्हें भी मुस्कुराया करते थे। कई सहाबा से जब नबी पाक अलैहिस्सलाम का हुलिया पूछा गया ना कि अपेयरेंस बताएं नबी पाक कैसे दिखते थे, तो कई सहाबा ये कहते हमने तो नज़र भर के देखा भी नहीं है, हैं हम अपने अंदर वो हिम्मत ही नहीं पाते थे। हम नबी पाक के दरबार में ज़रूर जाते थे मगर हम कैसे उस जलवे जाना का दीदार करें। अल्लाह अकबर, अब इसमें कितना बड़ा सबक है हम जैसे गुनाहगारों के लिए। अल्लाह मुझे और आपको बार बार मदीने पाक की हाजिरी अता फरमाए, मगर लोगों ने मदीना मुनव्वरा को बड़ा ग्रांटेड ले लिया है, बड़ा ऑर्डिनरी ले लिया है। ठीक है यार ट्रेवल पर कहाँ जा रहे हो, मदीने जा रहे हो, अरे पता ही किधर जा रहे हो, हैं ये कौन सा दरबार है, ये कौन सा मकाम है। शायर कहते हैं जैसे जी चाहे जहां में घूम फिर, पर ये मदीना है यहां आहिस्ता चल, कुदसियों के दरमियां आहिस्ता चल। कुदसी किसको कहते हैं, फरिश्ते। आपको पता है मदीने में आप कभी जाएं किसी बड़े वजीर आजम हाउस, प्रेसिडेंट हाउस, किसी पैलेस के पास जाएं बादशाह के, वहां आपको फौजी पहरे देते हुए नजर आएंगे, ऐसे ही है ना गार्ड्स होते हैं। आपको पता है मदीने के रास्तों पर कौन पहरा देता है, हदीस पाक में आता है कि मदीने की गलियों पर फरिश्ते पहरा देते हैं। मैं उधर जा रहा हूं, उन गलियों में जा रहा हूं, मेरी औकात है। हमें एहसास तो होना चाहिए हमें कितनी बड़ी उन पर मेहरबानी होती है जब हम मदीने जाते हैं। नबी पाक अलैहिस्सलाम की अहदीस से हमें यह मजमून मिलता है कि बारगाह रिसालत में 70,000 फरिश्ते सुबह हाजिरी देते हैं, 70,000 फरिश्ते शाम हाजिरी देते हैं, और जिसकी जिंदगी में एक बार हाजिरी हो जाए ना फिर पूरी जिंदगी उसको हाजिरी का मौका नहीं मिलता। वंस इन अ लाइफ टाइम अप्रॉक्सीमेटली 12 आवर्स हैं। अब जरा गौर कीजिएगा, इसमें बहुत सारी बातें सीखने की है सिर्फ एक हदीस में। अब जरा मुझे बताओ कि अल्लाह के फरिश्ते कितने हैं, फिर कभी आपने कैलकुलेट करें, कैलकुलेटर उठाइएगा। सुबह 70,000, शाम 70,000, टोटल कितने हो गए, 1,40,000। एक दिन में 1,40,000 फरिश्ते, और ये कब से जारी है सिलसिला, फ्रॉम लास्ट मोर देन 1400 ईयर्स, 1400 सालों से सिलसिला जारी है, 1450 सालों से, और रोज 140,000 फरिश्ते हाजिरी दे रहे हैं। आप कैलकुलेट करके देखिएगा, एक साल में कितने हुए, 100 साल में कितने हुए, 1400 साल, आपका कैलकुलेटर जवाब दे जाएगा और कयामत तक ये सिलसिला जारी रहेगा। तो सीखने को पता क्या मिल रहा है, फरिश्ते हैं कितने हैं। उलमा कहते हैं, हदीसों में भी मजमून मौजूद है कि अल्लाह के फरिश्तों की तादाद अल्लाह के सिवा कोई नहीं जानता। इतने अल्लाह के लश्कर हैं, अल्लाह के फरिश्ते हैं, अल्लाह की मखलूकात हैं। अच्छा, जब अब इतने फरिश्ते हैं, इनकी ड्यूटी क्या है, इनका काम क्या है? अब पढ़ो कुरान, इन्नल्लाह व मलाइकतहू युसल्लूना अलन नबी। हम ईमान वालों वाली आयत पढ़ रहे हैं ना, ये आयत आएगी हमारे इंशाल्लाह अगले किसी बयान में, लेकिन आज फिर आ गई है। या अय्युहल्लज़ीन आमनू सल्लू अलैहि वसल्लिमू तस्लीमा। दुरूद पाक पढ़ लें, अल्लाहुम्मा सल्ल अला सय्यिदिना व मौलाना मुहम्मदिन अदद मा फी इल्मिल्लाह सलातन दाइमतन बिदवामि मुल्किल्लाह। तो इस आयत में क्या कहा गया है, इन्नल्लाह व मलाइकतहू युसल्लूना अलन नबी, बेशक अल्लाह और उसके फरिश्ते उस गैब बताने वाले नबी पर दुरूद पढ़ते हैं। ऐ ईमान वालों, तुम भी उन पर खूब दुरूद और सलाम भेजो। तो दो बातें हैं, ये नहीं कहा कि कुछ फरिश्ते दुरूद पढ़ते हैं, पर्टिकुलर स्पेसिफिक दुरूद पढ़ते हैं, नहीं, सारे फरिश्ते दुरूद पढ़ रहे हैं। और युसल्लून, ये जो अरबी का लफ्ज है ना, इसको जो अरबी की ग्रामर थोड़ी सी जानते हैं, ये लफ्ज लाया जाता है कंटिन्यू वर्ब पर, कंटिन्यू होने वाले काम पर, ये मुसलसल होने वाला फेल है। ये नहीं कहा कि अल्लाह और उसके फरिश्तों ने एक बार दुरूद पढ़ दिया, अब ऐ ईमान वालों तुम दुरूद पढ़ो, नहीं, अल्लाह और उसके फरिश्ते गोया मुसलसल नबी पाक पर दुरूद भेज रहे हैं। अरबों नहीं, खरबों नहीं, अनकाउंटेबल एंजल्स हर वक्त नबी पाक पर दुरूद भेज रहे हैं। तो मुझे बताओ मेरे आका की शान क्या होगी, मर्तबा क्या होगा, और कितने दुरूद रोज पहुंच रहे हैं। तो मेरे और आपके दुरूद की उनको हाजत नहीं है। ये तो हमें जो है ना, हमारी मेमनी में एक जुमला कहते हैं, किसी गरीब को कोई काम करवाओ ना, कहते हैं इसको खटा दो, है यार इसको भी कोई चांस दे दो। एक्चुअली मुझे और आपको चांस दिया गया है कि अल्लाह और उसके फरिश्ते दुरूद भेज रहे हैं, मोमिनों तुम भी पढ़ लो, तुम्हारा भी काम बन जाएगा, तुम्हारी भी झोली भर दी जाएगी। तो इतने फरिश्ते बारगाह रिसालत में हाजिरी देते हैं। अब एक बड़ा अमेजिंग क्वेश्चन भी पैदा होता है कि जनाब ये जिंदगी में एक बार क्यों मौका मिलता है उन फरिश्तों को। अल्लाह के फरिश्ते तो नेकियां ही करते हैं, मासूम है, गुनाह भी नहीं करते। तो बड़ा खूबसूरत इस पूरे सिस्टम को आला हजरत ने इमाम अहले सुन्नत मौलाना शाह इमाम अहमद रजा खान, इनको पढ़ा करें, इनको अंडरस्टैंड करें। आला हजरत को ऐसी दुनिया नहीं मानती, आप बिलीव करें, सिर्फ उनकी शायरी समझ आ जाए ना, फतवे तो बहुत दूर की बात है। तो अंदाजा होता है कि कुरान और हदीस पर कैसी गहरी नजर थी और क्या इश्क रसूल की बात करते हैं। आपने ये फलसफा पूरा बयान किया, आप फरमाते हैं 70,000 सुबह हैं, 70,000 शाम, यूं बंदगी जुल्फ रुख आठों पहर की है। आप कहते हैं 70,000 सुबह आते हैं, 70,000 शाम को आते हैं, इनकी ड्यूटियां हैं ये। फरमाते हैं ये बदलियां ना हो तो करोड़ों की आस जाए, क्योंकि ये बारगाह मरहमते आम तर की है। कहते हैं अगर ये बदलियां ना होती ना, बार बार आने दिया जाता फरिश्तों को, या 12 घंटे से ज्यादा रुकना दिया जाता, तो चूंकि फरिश्ते तो खरबों बच जाते, सबको आना है दरबार रिसालत में, मेरे आका तो सबके आका है ना, तो इसलिए सबकी ड्यूटी बांध दी गई ताकि कयामत तक सारे फरिश्तों की बारी आ जाए। है, लेकिन आला हजरत ने एक बड़ी कमाल की बात की कि फरिश्ते तो मासूम है, गुनाह भी नहीं करते, उनको जिंदगी में एक बार बारी, और हम जैसे गुनाहगारों को बार बार बुलाया जाता है, और जितने दिन रहे हैं मेहरबानी की जाती है। तो फरमाते मासूमों को तो उम्र में सिर्फ एक बार बार, एक बारी मिलती है, मासूम है ना, मासूमों को तो उम्र में सिर्फ एक बार बार, आसी पड़े रहें तो सलाह उम्र भर की है। हम जैसे गुनाहगार अगर चाहें मदीने में सारी जिंदगी गुजारे तो आका की तरफ से मना नहीं है, हम ही छोड़ के आ जाते हैं मदीना। तो बहरहाल ये वो दरबार है, इसकी अहमियत दिल में होनी चाहिए, मदीने पाक जाने की तड़प भी दिल में पैदा करें, वहाँ के लिए दुआएं भी करें, सुभान अल्लाह। और ये मैं नहीं कह रहा, अल्लाह के हबीब अलैहिस्सलाम हमें बुला रहे हैं। आप फरमाते मंजार कबरी वजबत लहू शफाती, जिसने मेरे रोजे की जियारत की उस पर मेरी शफात वाजिब हो गई। हैं, हम जैसे गुनाहगारों को गोया शफात का वादा दिया जा रहा है, अब मदीने ना जाएं तो कहाँ जाएं, हैं उनके दर से दूर रहकर क्या जिए हम क्या मरें, आह ऐसी मौत ऐसी जिंदगी अच्छी नहीं। यहां जो मैं बात करना चाह रहा हूं कि दरबारे रिसालत के आदाब, ये कुरान बयान कर रहा है। एक और जगह प्यारे आका से बात कैसे करनी है, आपको पुकारना कैसे है, ये भी कुरान बयान कर रहा है। इरशाद फरमाया ला तजअलू दुआ अर रसूली बैनकुम का दुआ इबादकुम बादा। फरमाया ए लोगो, रसूल को पुकारने में आपस में ऐसा ना बना लो जैसे तुम में से कोई दूसरे को पुकारता है। आज जब एक दूसरे को नॉर्मल अंदाज में पुकारते हैं ना, मगर बारगाह रिसालत में अंदाज नहीं होगा। हाँ, अल्लाह अकबर, नबी पाक अलैहिस्सलाम को पुकारना है तो बा अदब अंदाज से पुकारना है, या रसूल अल्लाह, या नबी अल्लाह, या हबीब अल्लाह, या इमाम अल मुरसलीन, या रसूल रब्बिल आलमीन, या खातमन नबीयीन। नबी पाक को बेहतरीन अलकाब के साथ पुकारना है, नबी पाक अलैहिस्सलाम को नाम के साथ नहीं। जब रब अज़्ज़ वजल ने कुरान में हैं या अय्युहन नबी कहकर, या अय्युहल मुद्दस्सिर, नबी पाक अलैहिस्सलाम को किन खूबसूरत नामों से पुकारा गया है। बाकी सारे नबियों को नाम से पुकारा गया, मगर जब रसूल पाक अलैहिस्सलाम की बारी आती है तो कुरान भी सुभान अल्लाह क्या खूबसूरत अंदाज में अपने हबीब का जिक्र कर रहा है। कहीं रहमतुल आलमीन कहा जा रहा है, कहीं खातमुन नबियीन कहा जा रहा है, हैं कहीं ताहा कहा जा रहा है, कहीं यासीन कहा जा रहा है, जरा सोचिए कहीं शाहिद कहा जा रहा है, कहीं नज़ीर कहा जा रहा है। नबी पाक अलैहिस्सलाम के कितने नाम कुरान में जो है वो रब ने बयान फरमाए। वो पंजाबी शायर कहता है ना कि असल कुरान को अगर इश्क की निगाह से पढ़ो, एक तफसीर तो वो है जो उलमा ने लिखी है, एक तफसीर इश्क वाली भी है, और वो क्या है, वो शायर कहते हैं दसा की मैं मुस्तफा दी केडी सोनी शान है, आप दी तारीफ विच सारा ही कुरान है, आप दी तारीफ विच सारा ही कुरान है, पढ़ के तू वेख जेड़ा मर्जी सिपारा, कसम खुदा दी मैनू सब नालों प्यारा। तो कुरान दरअसल मेरे आका की शान बयान कर रहा है। कुरान खुद एक नात है सरवर कायनात अली सलातुल्लाह की। अभी आप आगे पढ़ेंगे इंशाल्लाह, सुनेंगे, जब आप कंटिन्यू बयान में रहेंगे तो ऐसी कई आयतें आएंगी जहां रब अज़्ज़ वजल ने गोया नबी पाक की शान को कुरान ने इस तरह बयान किया है कि आपको लगेगा कोई नात सुन रहे हैं आप खूबसूरत अंदाज। अब देखिए ना, इससे ज्यादा क्या नात हो सकती है कि दरबारे रिसालत में बात कैसे करनी है, पुकारना कैसे मेरे हबीब अली सलातुल्लाह को, लव्स कौन से चूज करने हैं, कौन से लव्स सेलेक्ट नहीं करने हैं, ये सब कुरान डिफाइन कर रहा है। तो अगर आज भी अब जब नबी पाक अलैहिस्सलाम की बात करेंगे ना तो बी केयरफुल। हाँ, ये बड़े अदब का मकाम है। थोड़ी सी भी बेअदबी ईमान को जाया कर सकती है। इसी आयत का जो लास्ट पार्ट था ना कि जिनको कहा गया कि रायना ना कहो बल्कि उनजुर ना कहो, वहां काफिरों का अजाब भी बयान कर दिया कुरान ने। फरमाया वलिल काफिरीन अजाबुन अलीम, और काफिरों के लिए दर्दनाक अजाब है। अच्छा, इससे पहले बड़ी खूबसूरत बात हुई, क्या फरमाया, वकूल उनजुर ना वस्माऊ। फरमाया पहले ही बगौर सुनो ना, है मेरे हबीब को बार बार रिपीट क्यों करना पड़े। आए हाय, आप प्यार देख रहे हैं, मोहब्बत देख रहे हैं। पहले तो बताया कि लफ्ज़ कौन सा यूज करना है, उनजुरना यूज करना है, रायना नहीं करना, मगर ये भी कहा कि पहले ही गौर से सुन लो ना, है पता नहीं कौन बात कर रहे हैं, किनका खिताब हो रहा है, फोकस होकर बार बार मेरे हबीब को रिपीट ना करना पड़े। आए हाय, शायद आप उसको फील करें। और रब अज़्ज़ वजल ने अपने हबीब से किस खूबसूरत अंदाज में प्यार का इजहार फरमाया कि मेरे नबी को बार बार रिपीट ना करना पड़े, पहले ही गौर से सुन लो। और फिर जो आगे आयत का जुज है, वलिल काफिरीन अज़ाबुन अलीम, ये बता रहा है कि जो गुस्ताख होगा ना, जिसके दिल में माद अल्लाह नबी पाक के बारे में माइनस पॉइंट है, फिर वो दर्दनाक अजाब के लिए तैयार हो जाए, फिर बर्बादी उसका मुकद्दर है। बेशक अल्लाह अल्लाह करता रहे, दिल में इश्क रसूल नहीं है तो फिर वो रब का नाम लेना भी काम नहीं आएगा। अल्लाह की सरताब कदम शान है ये, इंसान नहीं इंसान, वो इंसान है ये। कुरान तो ईमान बताता है इन्हें, اور ایمان یہ کہتا ہے میری جان ہے، یہ میرے آقا ایمان کی جان ہے، ان کے بارے میں کسی قسم کی ایک ذرہ برابر بھی، پیارے آقا تو دور کی بات، آپ علیہ الصلوۃ والسلام سے نسبت رکھنے والی کسی چیز کی بھی بے ادبی ایمان سے خارج کر دیتی ہے۔ نبی پاک کے منہ مبارک، نبی پاک کی آل مبارک، نبی پاک کے صحابہ اور اہل بیت سب کا ہمیں ادب کرنا ہے، جس چیز کی نسبت نبی پاک سے ہو جائے وہ ہمارے سر کا تاج ہے، ادب اسی کو کہتے ہیں۔ پیارے آقا کے شہر کی تعظیم، آپ کی شہر کی گلیوں کی تعظیم، یہاں تک کہ مدینہ مبارک کی اشیاء کی تعظیم، یہ ہمارا ایمان اور ہمارے ادب کا تقاضا ہے۔ تو اللہ کرے کہ ہم ادب والے بن جائیں، اللہ ہمیں گستاخی سے بھی محفوظ فرمائے اور گستاخانے رسول سے ہمیشہ دور فرمائے۔ ان صحبتوں میں رہا کرو جو با ادب صحبتیں ہیں، کہتے ہیں نا با ادب با نصیب، بے ادب بد نصیب۔ تو بہرحال اللہ پاک ہم سب کو ادب والوں میں رکھے، یہ محبت کا بھی تقاضا ہے کہ سرکار علیہ الصلوۃ والسلام کے بارے میں نہ کوئی بات زبان سے نکلے نہ ہم سن سکیں۔ اللہ پاک ہمیں نبی پاک کے عشق والی زندگی اور ادب والی زندگی نصیب فرمائے۔ صلوا علی الحبیب۔